ماضی کی یادیں ماضی کی یادیں یادیں الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. اللہ کے آخری نبی محمد عربی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جو کوئی مجھ پر ایک بار درود پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد. ماضی کی یادیں لیے حاضر ہیں. جیسے امیر سنت کے تعلق سے کچھ ایسی باتیں بھی ہمارے سامنے آتی ہیں جسے دنیا اور آخرت کے بے شمار فوائد بھی ملتے ہیں. گھر گرستی کے تعلق سے بھی الحمدللہ بہت سارے فوائد ہمیں حاصل ہو جاتے ہیں. اس سے پہلے بھی امیر سنت کے ساتھ ہم نے کافی ماضی کی یادیں شیئر کی ہیں، اور آج بھی انشاءاللہ امیر سنت کے ساتھ اس طرح کے کچھ سوالات ہوں گے. خود میرے ساتھ امیر سنت کی کافی ماضی کی یادیں ہیں اور مختلف نوعیت کی وہ یادیں ہیں، خواہ اس کا تعلق یوں سمجھیے کہ ذاتی معاملات سے ہو، گھر بار سے ہو، تنظیم سے ہو، یا میں نے کچھ چیزیں ایسی دیکھی ہیں کہ جنہیں دیکھ کر ایسا محسوس ہوتا ہے کہ جیسے میں ایک آپ کو چند باتیں آپ کو اس طرح کی میں عرض کروں جو عموماً ہمارے یہاں ایک ایشو ہے اس کو بھی بیان کر دیتے ہیں کہ آپ کی ایک باتیں جو میرے ذہن میں، یہ جو سمجھیں کہ چند ایک ایسے واقعات ہیں جن کا میں نچوڑ آپ کے سامنے بیان کرنے کی کوشش کرتا ہوں. یہ ایک نہیں ہے، ایسے کئی ایسے واقعات ہیں، تو ان کا ایک جس میں سم اپ آپ کے ساتھ شیئر کرتا ہوں. وہ ہوتا ہے کہ آنے والے کو خوشی دینا اور اس کو مطلب کوئی ایسی چیز نہ بیان کر دی جائے جس سے وہ رک جائے، سہم جائے، یا وہ دل برداشتہ ہو جائے، یا تھوڑا وہ آف سا ہو جائے. آپ آن آن رکھتے ہیں، آف آف نہیں ہونے دیتے. میں آپ کو اس کی مثال دیتا ہوں. یعنی چند دفعہ ایسا ہوا ہے، میرے ساتھ بھی ہوا ہے، کئی اسلام بھائی کے ساتھ بھی ہوا ہے. وہ یہ ایسا ہوتا ہے کہ آپ کو کوئی آ کر کوئی خبر دیتا ہے، کوئی بات بیان کرتا ہے، تو آپ اس کو اس انداز پر سنتے ہیں کہ سامنے والے کو یہ فیل نہیں ہونے دیتے کہ یہ بات مجھے آپ کے آنے سے پہلے پتا تھی. یہ میرے ساتھ بھی ہوا ہے. میں ایک رسالہ لے کر حاضر ہوا تھا امیر سنت کے پاس، اور میں سدھرنا چاہتا ہوں. وہ رسالہ جب آیا تھا تو وہ رسالہ جب آیا تو امیر سنت اس وقت مدنی چینل تو نہیں تھا، تو وہ رسالہ میں لے کر میرے اجتماع کے بعد، ہفتہ اور اجتماع میں رسالے کا اعلان ہوا اور خوب ترغیب ہوئی، تو میں وہ رسالے لے کر امیر سنت کے بعد حاضر ہوا کہ یہ رسالہ ماشاءاللہ امیر سنت کے بیان کا تحریری مدنی گلدستہ تھا وہ، کہ وہ لے کر حاضر ہوا کہ حضرت وہ اپنی میمنی میں ہم تو بات کرتے نا، وہ رسالہ چاہیے، یہ رسالہ آ گیا. اب رسالہ میں نے ہاتھ میں دیا تو ارے واہ ماشاء اللہ سبحان اللہ، اب کھول کے دیکھ رہے ہیں، اور ایک انداز تھا، اچھا لگ رہا تھا کہ چلو ہوتا ہے. آپ اگر کسی کو فرسٹ نیوز پہنچائے اور اس کو لگے گا یار آپ نے نیوز بریک کی ہے، تو اس کا ایک اپنا لطف ہوتا ہے نا، کافی حوصلہ افزائی فرما رہے تھے. تو ایسے میں میری نظر ٹیبل پہ پڑی، رسالہ پہلے سے ٹیبل پہ رکھا ہوا تھا. اب یہ تو ہو گئی چیز، ٹھیک ہے. اب میں آپ کو جو ایک بات بیان کرنے جا رہا ہوں، اس کے بعد جو آپ کا رسپانس تھا نا، یعنی میں نے رسالہ دیکھ لیا، तो मैं आपको एक चीज इसमें से, पहले भी ये बात मैंने बयान की, इसमें से एक चीज जो आपको मैं बयान करने जा रहा हूं कि वह रिसाला देख लिया। अब मैंने जैसे देखा आपने भी देखा कि इसने रिसाला देख लिया, उसके बाद रिस्पॉन्स, और यार आपने रिसाला देख लिया, मैं इसको छुपा कर रख लेता, आपके सामने ना आता तो ज्यादा आपको खुशी होती। तो ये जो अंदाज किया, इस अंदाज को इख्तियार, अब ये माजी की एक मेरे साथ याद है,
क्या बात।
इसके बाद मुझे याद पड़ता है कई मर्तबा ऐसा हुआ कि मुझे कोई बात पता चली और वो बात मुझे पहले से पता थी और मुझे वो वाकया याद आ जाता था कि किस तरह आपने मेरे साथ किया ताकि मैं वो इस्लामी भाई के साथ करूं। उससे दिल जोई होती है, दिल खुश होता है। फराइज के बाद सबसे अफजल इबादत मुसलमान के दिल में खुशी दाखिल करना है। तो ये एक जो माजी की इतनी यादें हैं दिल जोई वाली, जो आज अगर हम अपने घर बार के ताल्लुक से या खुद अपने ही कॉन्टेक्स्ट के, अपने ताल्लुकात के भी यहां पर भी अगर मैं बात करूं तो हमारे अंदर उमूमन इस तरह का रुझान कम होता है। इस तबीयत को पाने के लिए एक सिफत का होना जरूरी है, एक वस्फ का होना जरूरी है, उसके बगैर शायद ये आदत बन नहीं सकती। वो चाहते तो सब हैं कि हो ओज सुरैया पे मुकीम, पहले ऐसा कोई पैदा तो करे सलबे कलीम। अब वो सिफत नहीं होती ना, हम चाहते तो हैं कि मैं भी ऐसा हो जाऊं, लेकिन हम उस वस्फ को पाने की कोशिश कभी करने में हमने कभी कहीं की नहीं होती। कई चीजें कोशिशों से आती, कसबी होती है, जैसे हया है ना, अल हया शोबतु मिन अल ईमान, हया ईमान का एक शोबा है, हया ईमान से है। हया ये कसबी है, यानी बंदा कोशिश करके अपने अंदर हया लाता है, आहिस्ता आहिस्ता कोशिश करता है अपने अंदर हया लाने की, तारीफ पड़ता है उसकी और उसकी तमाम डेफिनेशंस को वो सामने रखता है, तो वो कोशिश करता है कि मैं हया की तरफ आ जाऊं। तो अल्लाह उसे हया की नेमत से मालामाल फरमाता है। अब जितनी रब की मर्जी, उसकी बंदे की अपनी कोशिश का इसमें बड़ा दखल होता है। अब ये ना वस्फ पैदा करना होता है, अब मैं बा हया बनना तो चाहता हूं लेकिन मैं बा हया बनने के लिए जो औसाफ या जो कोशिश करनी है, स्ट्रगल करनी है किसी चीज को करने के लिए, अमीर बनने के लिए पैसा कमाने की कोशिश करनी पड़ती है ना, मैं अमीर बनना चाहता हूं, मैं अमीर बनना चाहता हूं, तो कोई अमीर हो नहीं जाता, कोशिश करता है। इसी तरह मैं बा हया बनना चाहता हूं या मैं इस तरह दिल जोई करने वाला बनना चाहता हूं तो इसके लिए कोशिश करनी पड़ती, स्ट्रगल करनी पड़ती है। और मैं जो समझ पाया हूं, जो अभी जो मैंने आपको आदत बयान की, बस उसके लिए जो मेरी नाकिस अक्ल में आता है, इसके लिए एक बस बड़ा जरूरी है, वो तहमुल मिजाजी बहुत जरूरी है। आप में तहमुल मिजाजी हो, बुर्दबारी हो, फौरन बोल देने वाली आदत नहीं हो। हजरत अब्दुल्ला इब्ने मुबारक रहमतुल्लाह ताला अलैह की बात याद आई, आप फरमाते कि एक शख्स मुझे एक हदीस सुनाता है और वो हदीस मैंने इसकी पैदाइश से पहले सुनी हुई है,
अल्लाह,
मगर मैं उसे इस बात का इजहार ही नहीं होने देता कि हदीस मैंने तुमसे पहले सुनी हुई है। यानी मैं उसकी हदीस यूं सुनता हूं जैसे इससे पहली बार सुन रहा हूं। आप सोचिए कि इससे आप किसी के हौसले को कितना बुलंद करेंगे। ये बच्चे के साथ भी करें ना, बच्चा भी लाकर अगर आपको कोई चीज देना, जैसे घर में आप सब छोड़े, अब घर की बात करें, मेरी माजी की यादों में अमीर सुन्नत के साथ आपका और बच्चों का ताल्लुक भी है, यानी मेरे बच्चे छोटे से लेकर बड़े हो गए और अमीर सुन्नत के साथ गोया के समझे के आना जाना मिलना ये होता रहा।
सुभान अल्लाह,
सुभान अल्लाह। आज हसन रजा को मैं देख रहा हूं जो अमीर सुन्नत की, वो आपने याद, ये भी एक याद है आपको, आपको याद दिला दो कि माह रमजान के अंदर डायरेक्ट अमीर सुन्नत का वो मदनी मुजाकरे में जो कैमरा फोकस होता था वो सीधा हसन रजा पर होता था, आपको याद होता होगा, और वो यूं सोए हुए होते थे, वहां से लेकर आज हम सुन रहे हैं,
क्या बात।
तो ये एक दिल जोई का जो अंदाज अमीर सुन्नत का चलता आ रहा बच्चों के साथ, तो हमें भी बच्चे घर में कुछ लाकर देते हैं तो हम उठा कर रख देते हैं ठीक है, मगर ये है नहीं। अगर हम चाहते हैं कि हमारे अंदर یہ خوبی پیدا ہو، یہ وصف پیدا ہو، یہ بات پیدا ہو، تو ہمیں اپنے گھر سے، اپنے بچوں سے، اپنی فیملی سے اس بات کو شروع کرنا پڑے گا. اب میرے سنت کی زیارت ہو رہی ہے، حضور ماضی کی یادیں آپ کے ساتھ کچھ، آپ کے دل جوئے کے بڑے بڑے واقعات ہیں الحمدللہ، خود میرے ساتھ ہیں، اسلام بھائیوں کے ساتھ ہیں. تو ہم، میں چاہ رہا تھا کہ آپ کے دل جوئی اور یہ جو ماضی میں جو آپ کا، جو ہم شروع سے دیکھتے چلے آ رہے ہیں، کیونکہ ہمارا پورا بھی ماضی کی یاد ہے، تو اس میں جائیں آپ، عادتیں بھی ہو، کوئی یادگار باتیں بھی. تو ابھی میں آپ کے ساتھ جو بات کر رہا ہوں، آپ نے ہمارے ساتھ جو دل جوئی کی اس کی بات کر رہا ہوں. آپ کے ساتھ بھی تو کسی نے اس طرح دل جوئی کی ہوگی، کوئی اس طرح کی یاد ہو، کوئی اس طرح کی بات ہو.
اس طرح کی دل جوئی، وہ جیسا وہ رسالوں کا واقعہ بھی بیان فرما رہے تھے
جی،
آپ کے گھر کا
جی، آپ کو گھر بھی یاد ہے،
اس طرح کا کوئی واقعہ یاد نہیں پڑتا، یاد نہیں آ رہا مجھے، عام طور پر ذہن نہیں ہے. یہ تو میرے کو پہلے سے پتا ہے، کوئی بات کرے گی نا تو نہیں، جو کچی ہو جائے آدمی، بڑے لاؤ میں بتائے،
لاؤ میں بتائے،
جوش میں آ کے کوئی بول دے نا کہ مجھے پتا ہے پتا ہے، کوئی نئی بات کرے یار. اس سے اگلا جو بولنے ہے وہ ہنسے گا تو صحیح، لیکن یہ اپنی جیب مٹانے کے لیے، شرم چھپانے کے لیے ہنسے گا، دل اس کا ٹوٹے گا. اس سے سن لینی چاہیے، اگر کوئی شرن اس میں رکاوٹ نہ ہو یا کوئی اور مسئلہ نہ ہو، سن لے پھر مسکرائے تھوڑا، اس کو مطلب یعنی کہ ایسا اظہار ہو کہ جیسے میں نے یہ خبر دی، تو شاید اس کا دل زیادہ خوش ہو.
آپ کو لگتا ہے کہ بچوں کے ساتھ یہ گھر میں شروع کیا جائے، آج سے ہی شروع کریں؟
کیا بات،
بچوں کے ساتھ گھر میں، بچوں کی امی کے ساتھ، اپنی امی ابو کے ساتھ، بعدوں کا ہمارے گھر میں بوڑھے ماں باپ ہوتے ہیں تو ان کے ساتھ بھی یہ باتیں ہو تو سکتی ہے، بےچارے یہ بھی کچھ سنانا تو چاہتے ہیں.
ان کے ساتھ زیادہ ہونا چاہیے، یہ بےچارے مایوسی میں ڈوبے ہوئے ہوتے ہیں، ان کی ہنسی بھی ایسی ہوتی، کھسیانی ہنسی زبردستی کی، رواں رواں بےچاروں کا بیمار ہوتا ہے. بوڑھا جو ہے نا، واقعی جو بوڑھا ہو وہ مزے میں نہیں ہوتا، اس کے ساتھ دل جوئی ہو، اس کی جلی کٹی بھی برداشت کرنی چاہیے، سامنے بولنا نہیں چاہیے، اس کا اتنا جو شریعت نے مقرر کیا ہے وہ احترام وغیرہ کریں، تاکہ اس کی یعنی کہ زیادہ سے زیادہ ہو، اس کا دل میں کوئی خوشی داخل ہو، اس کو راحت نصیب ہو. اس لیے بڑے بوڑھوں کو لوگ نظر انداز کرتے ہیں، بیچاروں کو پوچھتے نہیں. میں بہت پرانا قصہ ماضی کی یاد کبھی کبھی سنایا ہے میں نے، جب دعوت اسلامی زیادہ پرانی نہیں تھی، میں خود ہی قافلے لے کر جاتا تھا، میں ہی مسجدوں میں جا کے ان دنوں بیان کرتا تھا، جو مجھے یاد آ رہا شاید انہی دنوں کا واقعہ ہی ہے. لائن ایریا میں ایک مسجد میں بیان ہوا، پھر کسی کے گھر میں وہ کھانے پر لے جانا شروع ہو گیا تھا، لوگ کھانے اور پکانے شروع کر چکے تھے قافلوں کے لیے، اور بالکل یعنی کہ جو شروعات تھی اس میں ایسا نہیں تھا، بلکہ بعض اوقات بس اسٹاپ بھی پوچھ پوچھ کے جانا پڑتا تھا، کوئی آتا بھی نہیں تھا بس تک پہنچانے کے لیے. خیر وہ کہیں کھانے کے لیے شاید لے گئے ہم کو قافلے کو، تو ایک بڑھیا بالکل سوکھی ہوئی بےچاری، اتنی سی چار پائے پر اکڑوں کالے میں بیٹھی ہوئی تھی، کوئی لوگ اس کی نظر کون توجہ کرے، نہ حسن تھا، نہ جمال تھا، نہ روپ تھا، نہ کچھ، کوئی بھی کشش نہیں تھی بےچاری میں، وہ جڑیاں پڑی ہوئی تھی. اور اسی تو میں تھوڑا رکا ہوا، اور میں نے کہا بڑی بی کیسی ہو؟ اب بڑی بی بےچاری بڑی یعنی کہ وہ مایوسانہ انداز میں اس نے کہا، بیمار ہوں، دعا کرو اللہ محمد کے صدقے مجھے موت دے. اور کتنا رقت انگیز معاملہ ہوگا وہ، کہ یہ بالکل مایوس تھی اس کو بیچاری کو صلی اللہ علیہ وسلم. تو خیر یہاں یہ مسئلہ بتا دوں کہ بیماریوں سے تنگ آ کر، پریشانیوں سے تنگ آ کر موت کی تمنا، یہ گناہ ہے، جائز نہیں ہے. لیکن میں نے ایک حکایت بیان کی ماضی کی یاد، اس طرح مطلب تو ان کو پوچھا تو یہ کھلی نا، تو دو چار اور پوچھتے تو اور کھلتی ہے، اس کو کچھ تسلی ہوتی، ڈھارس ہوتی. میں एक ईसाई भाई मुझे ले गए अपने शहीदाबाद की तरफ या मुहाजिर कैंप की तरफ, अपने वालिद साहब की है कि मेरे वालिद साहब को कैंसर हो गया और बहुत ही मतलब है कि सीरियस कंडीशन है। तो बिल्कुल मैं गया तो वालिद साहब थे हड्डियों का ढांचा, बैठे हुए थे लेकिन हड्डियों का ढांचा थे। तो ये थोड़ी इन्होंने हरकत की और अपने हाथ बिल्कुल यूं जिस तरह बांधते हैं नमाज में, इस तरह अदब से इन्होंने बांध लिया हाथ, बोल नहीं पाते थे और बार बार वो सर जमीन पर वो यूं टेक रहे थे। मैंने इनके बेटे को पूछा क्या मसले, ये क्या कर रहे हैं? बोला इनके सर में शदीद दर्द हो रहा है और कोई दवा कारगर तो थी नहीं, लास्ट स्टेज था कैंसर का, ये इस तरह दर्द की वजह से कर रहे हैं। तो मैंने कहा इस तरह ये सिमट कर बैठे? तो बोला ये आपको जानते हैं, ये बोल नहीं पाते, रिप्लाई नहीं दे सकते, तो इसलिए ये अदब से बैठे। और ये इज्तिमा में भी आते थे गुलजार हबीब में, वही दौर था जब गुलजार हबीब वाला वो दौर था, जब कोई सिक्योरिटी प्रॉब्लम नहीं था मेरा। तो अब ये कि उसके पास गया मैं बेटा, लेकिन बात कर रहे था ही नहीं ना, वो बेचारे हड्डियों का ढांचा थे। अल्लाह बेचारों को गरी के रहमत फरमाए। अब तो जाहिर है कि वो बाद में बहुत अरसा होगा वफात भी पा गए, गालिबन वफात हो ही गई होगी या मुझे पता भी चला होगा तो भूल गया हूँ। ये इसमें हमारे लिए बड़ी इबरतें भी है, जवानी दीवानी, बचपना नादानी जवानी दीवानी, और फिर ये के बचपन नादानी जवानी दीवानी, और फिर ये के बुढ़ापा जो है मायूसी ही मायूसी। तो इसलिए अगर जवानी में कुछ बंदा कर ले ना तो कर सकता है, बुढ़ापे में बहुत मुश्किल है, ना दीन का काम हो सकता है ना दुनिया का काम कर पाता है बंदा, और आजिज और बेबस हो जाता है बुढ़ापे, है ना, रियाजत के यही दिन है, बुढ़ापे में कहां हिम्मत, जो कुछ करना है अब कर लो, अभी नूरी जमा तुम हो। मुफ्ती आजम हिंद रहमतुल्लाह ने के जवानी के कलाम का ये मक्ता मालूम हो रहा है। मक्ता कलाम जो होता है ना, ये नजम, इसका पहला शेर मतला कहलाता है, तुआ से मतला आखिर में आइन मतला। अल्लाह पाक इन पर करोड़ों रहमत नाज़िल फरमाए,
आमीन आमीन।
हमारे लिए बड़ी नसीहत है इसमें।
हाजी आसिफ ने भी कुछ इस तरह का वाक्य सुनाया था। हाजी आसिफ रूहानी इलाज में जो हमारे शोबे में थे, तो वो भी ये बताते हैं कि वो एक मर्तबा किसी अमीर अहले सुन्नत के पास जब हाजिर हुए तो किसी इस्लामी भाई के मुतालिक बताया कि बापा वो फुला फुला इस्लामी भाई, तो अमीर साहब फौरन तवज्जो दी, जी जी जी, तो कहा बापा वो बहुत बीमार है। अच्छा, तो कहा कि बापा वो यूं, तो अमीर साहब फिर उनके बातों से थोड़ा सा वो इजहार किया। अब जब हुआ तो बापा ने दुआ भी दी कि अल्लाह ताला उनको शिफा दे, आपसे बात हो तो मेरा सलाम भी कहना, इस तरह से उसको आसिफ भाई को रेस्पॉन्स दिया। तो बाद में जब आसिफ भाई बाहर आए तो किसी ने बताया कि अमीर रसूल ने उनकी इयादत भी कर ली जिनकी आपने बताया, लेकिन वो क्या कि वो रेस्पॉन्स, कि वो इस तरह की कोई बात हो तो वो मतलब ये कि फौरन फौरन जो कहा जाता है ना, हाँ हाँ मुझे तो पता है, तो सामने वाला वो झेप सा जाता है। और ये अंदाज माशाल्लाह है वाकई, ये कि अगर हम भी इख्तियार करें तो इसकी बरकतें पाएंगे।
मैं यही अर्ज करूंगा कि अब जैसे कि इस वक्त हमारा जो मौजू शुरू हुआ माजी की यादों के ताल्लुक से, वो दिलजोई हौसला अफजाई, अब ये दिलजोई और हौसला अफजाई और दीन की दावत आम करने के लिए दिलजोई हौसला अफजाई ये कितनी अहमियत रखती है, चाहे वो बच्चा हो या बड़ा हो या बूढ़ा हो, घर का हो या बाहर का हो, मैं चाहूंगा उस पर कुछ मदरी फूल मिल जाए,
करें सवाब भी मिलेगा। और कहां नहीं करनी चाहिए ये भी देखना होगा, अंदाज भी देखना होगा, यानी कि ना महरमों को, ना महरम औरत है उसको लुभाने के लिए या माजल्ला अमरदों को हिलाने के लिए अब दिलजोई शुरू कर दी, तो ये भी इन्नमल आमालु बिन्नियात, अगर नीयत खराब है तो फिर यह कि गुनाहगार होगा। तो मौके की मुनासिबत से तो घर में भी एक दूसरे की दिलजोई हो सकती है, मियां बीवी दिलजोई करते रहें, बाप बेटे, माँ बेटी, माँ बेटा, सब ये खानदान भाई बहन एक दूसरे की दिलजोई अगर जायज तरीके पर करते रहे ना तो आज ये मुआशरा दुखी ना होता। मेरा मुआशरा दुखी इसीलिए कि दिलजोई का तसव्वुर ना होने के बराबर है, वो एक दूसरे की काट लगी रहती है, काट करते रहते हैं, बात बात पे झाड़ना, नुक्ताचीनी करना, तनकीद करना, तजहीक करना, मजाक उड़ाना, हंसना, लेकिन वो हंसी उड़ाना, ये सब हमारे घरों में क्या, दोस्तों में क्या, महल्लों में क्या, हर जगह इस तरह का माहौल है। बाजार वो मजहबी हुलिया होता है, मजहबी जहन भी होता है, मगर यह कि दिल जोई का जहन नहीं होता, अंदाज काट खाने वाला होता है, जारहाना गुफ्तगू का अंदाज, तो उससे दिल जोई हो नहीं पाती, उल्टा दिल शिकनी होती है।
यादत के ताल्लुक से भी मैं अर्ज करूंगा कि एक तो आपका वो ऑपरेशन जो हुआ था, ऑपरेशन के बाद तकरीबन 2-2.5 माह तक यादत का सिलसिला रहा, और उसमें भी आपके साथ जो मामलात हुए, मैं ये अर्ज करूंगा कि अगर वो ऑपरेशन और उसके बाद जो यादत का जो सिलसिला रहा और आने वाले जिस अंदाज से आते रहे, वो तजर्बा, वो जो एक माहौल था आपके साथ, वो शायद ये आपकी जिंदगी का ये भी एक ठीक ठाक वक्त गुजरा और एक अच्छा खासा तजर्बा सामने आया कि लोगों का अंदाज क्या था, कौन आया कौन नहीं आया, तो इसका नोटिस किया जाता है या वो उस पर अगर कुछ आप हमें इरशाद फरमाएं।
दर जो आता है वो याद रहता है, फिर आने वाले का अंदाज बाजों का याद रह जाता है, वरना ये कि वो अंदाज अगर कुछ ऐसा ना हो ना, खाली वो लोगों के साथ हो तो बाजों का ये तवज्जो हट जाती है। तो तसल्ली दे, दुआ करे, और फजूल पंचायत ना करे, हमारा पंचायत बहुत होती है, क्या हुआ, कैसे हुआ, अच्छा ऑपरेशन हुआ तो कितने टांके आए, कब टांके खुलेंगे, डॉक्टर ने क्या बोला, कोई ज्यादा खतरे वाली बात तो नहीं है, तो इस तरह के ना फजूल सवाल हमारे यहाँ ज्यादा होते हैं, ये सवाल तरह किए जाए और दुआ दे दी जाए और तसल्ली दे दी जाए, हिम्मत रखना, अल्लाह की रहमत बहुत बड़ी है, करबला वालों की मुसीबतों को याद करेंगे तो आपको आपके मुसीबतें तो फूल मालूम होंगी, उनको कितने जख्म आए थे, तो वहां कौन सा किसी ने मतलब है कि वो सुन किया था या क्या था वहां, तो भूख प्यास, और या तो सुन करके बड़े एहतमाम के साथ या बेहोश करके ऑपरेशन करते हैं, है ना, तो ये बड़ा फर्क है, फिर भी हम लोग छी बोल जाते हैं, उन्होंने कैसा सब्र किया, हमें वाकई हमारी तकलीफ में तो फूल है फूल, हमने अपनी तकलीफ में क्या है, इनको याद करें, तसल्ली दी जाए, न कि मतलब उसको ओ अरे अल्लाह यार ये इस तरह करेंगे तो वो घबरा जाएगा, देखे उसको इजी अंदाज में उसको समझाना मुनासिब होता है।
एक मरीज की यादत के लेक्चर गया था,
मना किया जाए कि देखो तुमने
और वो
परहेजियां की, तुमने ये किया, तुमने वो किया, तो अब भुगतो, कुछ भी ना बोला जाए, भले लाख मत परहेजी की हो, ये बोलने का मौका नहीं है, अब तसल्ली देनी है कि अब जो बेचारे को होना था हो गया, अब जो बच्चा गिरता है भागता है गिरता है, अब माँ बाप डांटे उसको, कितनी बार समझा के मत भागा कर, तक दौड़ता अंधे की तरह, ये हुआ ना सर फट गया था तेरा, ये कहने का मौका नहीं है, जो होना था हो गया, अब इसको आपकी बुचकार की और प्यार की जरूरत है, डांट डपट से झाड़ झपट से उसका जख्म ठीक नहीं होगा, सर पे जख्म लगा है आपके झाड़ झपट से दिल में जख्म लगेगा, सर का भर जाएगा, दिल पर जो लगा हुआ जख्म है ये नहीं भरेगा, ये याद रहेगा कि मेरी माँ थी या पता नहीं क्या था, तो चुड़ैल का रोल अदा कर रही थी, जब देखो मुझे झाड़ती थी, जब देखो मुझे डांटती थी, तो इसी तरह मतलब ये कि बाप को भी एहतियातें करनी है, बड़े भाई बहनों को भी एहतियातें करनी है कि बच्चा बीमार हो गया, छोटा भाई बीमार हो गया, तो अब इसको परहेजी के ताल्लुक से या इसकी बेहतियातियों के ताल्लुक से डांटा ना जाए, इसी तरह कोई भी हो उसको डांटा ना जाए, अब किसी का कोलेस्ट्रॉल बढ़ गया तो अपने बोलेंगे वाह खा चर्बियां लाओ, चर्बी की बोटियां, खूब बड़े बड़े बोटे खाए तूने, अब भुगत, कोलेस्ट्रॉल नहीं हुआ तो क्या होगा, तो नहीं अभी इसको तसल्ली दी जाए, और अगर परहेजी का बोलना तो हिकमत अमली से इसको मतलब दरखास्त की जाए, वो डॉक्टर कर चुका होता है। अगर वो डॉक्टर के पास पहुंचा है अपना ये मरस लेकर, वो सब कुछ समझा चुका, हमारा काम खाली रिपीट करना होगा या फिर हो सकता है हम कोई कमजोर मशवरे दे दें, डॉक्टर जैसा मशवरा तो हम देने से रहे, तो अपनी मालूमात को भी देख लिया जाए कि वो हम सही मशवरा भी दे रहे हैं कि नहीं दे रहे।
ये आपने
फुटकार
और फिटकार ये दोनों को जिस वक्त कहा ना, ये समझ में आया कि पुचकार ना और फिटकार ना, इसका कितना फर्क पड़ता है। मैं वो हो सकता समझाने के लिए लिखा हो इस तरह के दो वाक्यात कि एक मरीज की आदत के लिए शख्स गया और उसको जब उसका अहवाल पूछा तो उसने अपना मर्ज बताया, तो मर्ज बताया तो उसने कहा अच्छा ओ हो वो मेरा पड़ोसी इसी में था, वो तो मर गया, ओ हो वो पिछले दिनों वो मेरे दोस्त का वो भाई था उसको भी यही हुआ था, उसका भी इंतकाल हो गया, ओहो आपको तो बहुत खतरनाक मर्ज हो गया है, मेरे अल्लाह को हुक्म हो तो बताइए, तो उसने कहा आइंदा मत आना मेरे पास, ठीक है एक वो तरीका है बात करने का। इसी तरह एक शख्स किसी अपने दूर किसी अजीज की इयादत के लिए गया, तो इयादत के लिए गया तो बहुत दूर था उसका घर, आपको यहां से हैदराबाद इयादत के लिए जाए कराची से तो एक फासला है, तो वो वाकई उसका जो रिश्तेदार था वो था तो बीमार, तो जब वो इयादत करके बाहर निकला तो उसके बच्चे बाहर बैठे हुए थे, तो कहा बेटा बहुत दूर से आया हूं अल्लाह शिफा दे, लेकिन अब इंतकाल हो जाए तो मैं आ नहीं सकूंगा, मेरे अभी से ताजियत मेरी तरफ से कबूल कर लें। तो ये कौन सी बात कब कहा करनी है नहीं करनी, क्या बोलना है क्या नहीं बोलना, इसका एक पूरा एक पूरी साइंस है। और माशाल्लाह अभी जैसे आपने अभी ये पुचकारना और फिटकारना इसको जो आपने डिफाइन किया है ना, इससे उम्मीद है कि घरों में भी माहौल बनेगा, खुद हमारा भी मिजाज बनेगा कि मोहब्बत देने में प्यार देने में पुचकारने में कितना फायदा है। मैं कुछ कॉल्स लेता हूं आपके लिए भी, यहां के इस्लाम भाई भी आपसे कुछ अर्ज करना चाहेंगे। जी
बारगाह में अर्ज ये है कि आपकी जिंदगी में कभी ऐसे लम्हात आए हों, आप कभी मायूस हों, या फिर कभी ऐसे लम्हा आया हो जिसमें बहुत ज्यादा पुरजोश हो गए हों, ऐसे लम्हात के बारे में कुछ बताएं।
इस तरह के लम्हात तो इंसान की जिंदगी में आते ही रहते हैं, लेकिन अब वो हर बात गुजारे के वो शेयर करने जैसी होती नहीं है, जो शेयर करने जैसी हो ऐसी कोई फिलहाल याद नहीं आ रही।
दूसरी कॉल दे दें।
माशाल्लाह प्रोग्राम माजी की यादें जारी है, मैं थोड़ा सा कुछ अलग सा सवाल अर्ज करूंगा। 80 की दहाई और इसके आसपास के जमाने में किस तरह का मुआशरा था और किस तरह का माहौल था, इरशाद फरमाए।
70 और 80 की दहाई तो ये हुई ना, 80 की दहाई आलेवन 70-80 के दरमियान का जो माहौल था, असल माहौल तो देखो जब से आंख खोली है ना माहौल तो बस ऐसे ही है, गुनाह भरा और बस वो अब मजीद गुनाह बढ़ते गए, ऐसा नहीं गए, पहले सिर्फ रेडियो होता था, रेडियो पर गाने बजते थे, फिर आहिस्ता आहिस्ता हमने जवानी में वो जवानी भी पता, अच्छा जवानी तो हो गई थी जब ये गलबन टीवी आया, गलबन टीवी आया तो वो पार्कों में लगा कराची के बाज पार्कों में, ब्लैक एंड व्हाइट टीवी होता था वो लगता था और लोग जमा होते थे उसको देखते थे, और इसके बाद फिर वो रंगीन टीवी आ गए, या इससे पहले गालिबन VCR आ गया, VCR पर वो 10-10 रुपए ब्लैक लेकर वो इन्हें छुप कर कानूनी जुर्म था, वो VCR पर लोग फिल्में देखते थे, समझो घर घर सिनेमा घर खुलने लगे इस तरह के कहीं कहीं वो। अच्छा अब एक बार अखबार में आ गया कि वो कराची में 400 या नहीं मेरे ख्याल 4000 वो लाइसेंस वीसीआर के इशू कर दिए गए। तो यूं वीसीआर पहले गैर कानूनी था, इस पर फिल्म देखना और ये दिखवाते थे ना, ये गैर कानूनी था। हो सकता अपने जाती तौर पर रखने की इजाजत मिली हो, अब याद नहीं है। फिर ये कानूनी इसको तहफ्फुज़ हासिल हुआ हमारे यहाँ। फिर बुराई बढ़ती रही बढ़ती रही। इसके बाद रंगीन टीवी आए और तरह तरह के, फिर वो एंटीना क्या क्या, मतलब दुनिया भर के गंदे गंदे प्रोग्राम लोग देखने लगे। और आखिरकार जो कसर रह गई थी वो नेट ने, सोशल मीडिया ने पूरी कर दी। अब तो हर जेब में सिनेमा घर है, पहले घर घर में आया टीवी के जरिए, एक तरह से वीसीआर के जरिए। अब तो ये पुरानी चीजें हो गई, अब तो टीवी भी देखने का रुझान उतना नहीं है जितना पहले था, अब हर एक के पास मौजूद है। तो यूं बुराइयां पहले इन मानों कर कम थी, अब ज्यादा है। पहले वीसीआर पर फिल्म देखनी हो, कुछ करना हो तो ड्राइंग रूम में छुप के देखते होंगे, फिर ये टीवी लॉन्च बन गए सबके सामने, वो बेहयाई के ड्रामे, माँ बहने मौजूद है, बहू सास बेटी बाप सब बैठ के देख रहे होते हैं, नो प्रॉब्लम, कोई किसी को मतलब ये देखे, इसमें हया पता नहीं कहाँ चली गई, तो नहीं है मतलब देख रहे होते हैं। मर्द औरत को पकड़ रहा है ये देख रहे होते हैं, ड्रामों में तो होता है ना इस तरह। अच्छा अब कोई औरत को पकड़ के आपके दरवाजे पर मर्द बैठे तो आप पुलिस को फोन कर दोगे, अड़ाउड़ी कर दोगे, लेकिन यही सीन आप स्क्रीन पर देख रहे हैं गुनाह भरे चैनल्स पर, टीवी पर, यार आप मछली का खून हो गया, ठंडा हो गया, कुछ नहीं आता जोश कि मैं ये सीन देख रहा हूं अपनी जवान बेटी के साथ बैठकर, और यही सीन अगर मेरे दरवाजे पर कोई करे तो मैं पुलिस को बुला लूं या लड़ा लड़ी मारा मारी कर दूं। यार कितना अजीब मतलब हम लोगों का जहन बन गया है। अल्लाह करीम हिदायत दे।
आमीन आमीन।
सल्लु अला हबीब
सल्लल्लाहु अला मोहम्मद। अतर भाई आप कुछ बयान फरमाएंगे?
माशाल्लाह हमारे साथ इलियास जियाई भाई है, माशाल्लाह माशाल्लाह मोस्ट सीनियर इस्लामी भाइयों में से कराची के, ये अपनी एक याद मुर्शिद पाक के साथ शेयर करना चाह रहे।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। तकरीबन 1982 का वाकया, मेरी फूफी की सास का इंतकाल हुआ था, रात का तकरीबन 1:30-2 का वक्त था, और कब्रिस्तान आप जिस तरह फरमाते हैं तो इसी तरह आप हमारे यहाँ भी साथ चले थे, और एक ही साथ बस में आगे बैठे हो, तो आपने मुझसे पूछा था इलियास कभी कब्रिस्तान में रात को अकेले आए, तो मैंने कहा हजरत साहब, मैंने उस वक्त हम आपको हजरत साहब ही कहा करते थे, इलियास साहब कहा करते थे, तो आपने कहा कि कभी आए, तो मैंने कहा नहीं। तो फिर आप मुझे जब उतरे बस में और तदफीन की तैयारी हो रही थी तो आप मुझे आगे की तरफ ले गए और थोड़ी देर मुझे पैदल ले जाके वापस ले आए जहाँ तदफीन हो रही थी। तो ये जो आपका सिलसिला शुरू में था कब्रिस्तानों पे जाना, लोगों के तकफीन में जाना और फिक्र आखिरत थी, ये किस तरह हम में कायम रहे जबकि अब तो कासिद भी आ चुके मौत के, लेकिन मामला दुनिया की मोहब्बत ही में लगे हुए हैं। तो कोई मदनी फूल इनायत फरमाए कि अब आखिरी वक्त तो कुछ सुधर जाए।
मेरे भाई का जब इंतकाल हुआ मरहूम अब्दुल गनी, वो ट्रेन में कट गए, तो इसके बाद वो मैं इनके कब्र पर जाता रहता था, ईसाई भाइयों को भी ले जाता था। दाऊद इस्लामी तो अभी बनी नहीं थी, दाऊद इस्लामी से पहले ही भाई भी चले गए, वालिदा भी चली गई, तो मैं मतलब ये कि वहां ईसाई भाई जाते थे, हम महफिलें जमाते थे, हफ्ते हफ्ते जाते थे, तो मैं बयान करता था और लोग फूट फूट कर रोते थे वहां ईसाई भाई, उस दौर के जो भी दोस्त अहबाब थे हमारे। और मतलब बड़ा मेरे भाई के इंतकाल के बाद मुझ में काफी यानी के वो सोजो गुदाज पैदा हुआ, काफी बड़ा मतलब या पैदा हुआ, और इस तरह मतलब ये कि वो कब्रिस्तान में रात को भी कभी चला जाता, कभी साइकिल पे बैठ के चला जाता, कभी एक आध को साथ होता मेरे, हम मिलके चले जाते, यूं मैं आना जाना मेरा होता था। कभी हम मतलब कुछ इस्लामी भाई मिलके कब्रिस्तान में वही चक्कर लगाते थे मिलजुल कर, रात के वक्त सन्नाटा होता था। तो इस तरह मतलब ये कि काफी यानी के जहन मौत के ताल्लुक से तो बनता है, इस तरह बहुत जहन बना, बहुत बना। फिर शबे बारात का बयान भी गालिबन वही कब्रिस्तान में मैंने किए हैं रात के वक्त, 15वीं शब। इस्लाम भाई हम मिलजुल के जाते, हो सकता है इलियास भाई ने भी उसमें शिरकत की हो शायद। तो ये तो बहुत ही पुराने हमारे मतलब साथियों में से, दोस्तों में से। तो अल्हम्दुलिल्लाह इस तरह मतलब एक कब्रिस्तान जाना चाहिए, बुजुर्गों का तरीका भी ये मिलेगा आपको कि कब्रिस्तान बकसरत ही जाते थे, इससे मौत याद आती है। एक गौसपा की तरफ मनसूब कॉल है, पढ़ना याद नहीं पड़ता, इन टूटी फूटी कब्रों को देखकर इबरत हासिल कर, कैसे कैसे हसीनों की मिट्टी पलीद हो रही है। अरे बड़े से बड़ा सरमायादार हो मालदार हो, उसकी कब्र क्या दिया इसको, इसकी मालदारी ने क्या काम आया, इसका बैंक बैलेंस क्या इसको काम आई, इसकी दुनियावी डिग्रीज कुछ भी काम नहीं है। अब ये है इसके अरमाल है। जो जाके कब्रिस्तान में गौर करे, लेकिन इसमें एक मजबूत दिल का आदमी होना चाहिए, वरना ये क्या अकेला ना जाना चाहिए, खासकर रात को, डरने का अंदेशा होता है कि डर जाए। तो ऐसी जगह पर जहां वहशत हो जाना भी इजाजत नहीं है, शरीयत भी मना करेगी यहां जाने से। अगर ऐसा है कि उसको डर लगता है, खौफ आता, तो फिर नहीं जाना चाहिए, मिलजुल कर, लेकिन एहतियातें भी करनी होंगी, कब्रों पर पांव भी ना पड़े, इस तरह मतलब तरकीब से शरीयत के दायरे में रहते हुए अगर ये जाए। पहले तो बहुत जाता था मैं, लेकिन अब जाहिर है कि हालात खुसूसन सिक्योरिटी के मसाइल ने मुझे बिल्कुल जाम कर दिया। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
अमीर अहले सुन्नत की बारगाह में अर्ज है, आपको मक्के और मदीने की बारिश की कोई माजी की याद हो तो वो भी इरशाद फरमा दीजिए।
मक्के मदीने की बारिश की याद गालिबन है ना, वहां बारिशें तो देखी है। वो एक यादगार तो है उसका मदीने मुनव्वरा, ज़ादा हल्ला व शरफ़ व तअज़ीमा में एक बार वो सब्ज सब्ज गुम्बद शरीफ के कुर्बो जवार में ही थे और एकदम बारिश शुरू हो गई, बारिश भी थी जोरदार। तो एक साईं भाई मेरे साथ थे, उन्होंने कहा कोई शेर लिखो इस मौके का। तो फिर वो बादल घिरे हुए हैं, बारिश बरस रही है, लगता है क्या सुहाना, मीठे नबी का रोजा। ये शेर और एक और शेर भी लिखा था, क्योंकि वो कलाम उस सफर में मैंने लिखा था एक कलाम, तो उसी की बहर पर मैंने एक शेर दो शेर मौजूद किए थे, एक ये था इनमें से। और वो भी अजीब सूरत हाल थी, बारिश में खड़े होकर लिखना था, और बारिश में खड़े होकर लिखता तो एकदम बारिश की वजह से वो अल्फाज जो थे वो बारिश का पानी जो है वो जज्ब कर लेता, यानी कि वो हिसाब किताब ऐसा था लिख नहीं पा रहा था। तो मैं जैसे एक दो बार ऐसा हुआ कि मैं किसी ऐसी जगह आया कि जब बारिश मेरी तहरीर बनना पड़े तो बारिश रुक जाती, तो फिर मैं बाहर आ जाता तो फिर बारिश शुरू हो जाती। दो एक बार ऐसे भी बदतर हिसाब किताब हुआ, आखिरकार अल्हम्दुलिल्लाह वो शेर लिखने में कामयाबी हासिल हो गई।
ये शेर
सल्लु अला हबीब सल्लल्लाहु अलैहि वसल्लम।
बादल घिरे हुए हैं, बारिश बरस रही है, बादल घिरे हुए برس رہی ہے لگتا ہے کیا سہانا لگتا ہے کیا سہانا میٹھے نبی کا روضہ
ماشاءاللہ
ماشاءاللہ
سبحان اللہ. تو بات چلی مدینہ پاک کی بارش کی, تو مجھے ابھی آپ کی وہ بیان فرما رہے تھے تو مجھے وہ شعر بھی یاد آ رہا تھا, ذرا اس کا بھی کوئی ماضی بنتا ہے تو ذرا بیان فرمائیے گا کہ غسل کعبہ کا بھی منظر کس قدر پر کیف ہے جھوم کر کہتا ہے عطار ہے کیا ان نظاروں کو سلام ہے نا وہ شعر
مدینے کی اے بیابان
تیری بہاروں کو سلام کیا ہے شعر کون سا
اے بیابان عرب تیری بہاروں کو سلام تیرے پھولوں کو تیرے پاکیزہ خاروں کو سلام غسل کعبہ
غالباً ان دنوں غالباً وہ غسل کعبہ کے وقت ہم پہنچ بھی گئے تھے, حاضری ہوئی تھی, آج غسل کعبہ ہے تو یہ مطلب بڑا اس وقت کراؤڈ دور دور سے لوگوں کا, مگر وہ پولیس اور سیکورٹی لگی ہوتی ہے اس میں قریب نہیں جانے دیتے, لیکن ایک یہ بھی ایک منظر ہوتا ہے چاروں طرف لوگ بڑی محویت کے ساتھ اور دلچسپی کے ساتھ نظارے کر رہے ہوتے ہیں, تو یہ اس میں ہو سکتا ہے وہ مقطع لکھا ہو یا آگے پیچھے جا کے لکھا ہو اس منظر کو ذہن میں لا کر.
جی یہ اس وسائل بخشش میں یہ لکھا ہے کہ غسل کعبہ عموماً یکم ذوالحجۃ الحرام کو ہوتا ہے اور یہ 1414 یعنی 1414 سنہ ہجری کو حاضری کا غسل کعبہ کے وقت کا مقطع ہے, یعنی اس وقت میں آپ وہیں تشریف فرما تھے اور یہ وہیں کے منظر کی منظر کشی ہے.
حاضر تھا
حاضر
تشریف فرما آپ اس وقت مدنی چینل پر ہیں, مکہ مدنی بازار حاضر ہوتے ہیں تشریف پہ.
ماشاء
یہاں بھی اسلام بھائی خواہش کاش ہمیں بھی آپ کے ساتھ اس طرح غسل کعبہ کا منظر دیکھنا, بارش مکہ دیکھنا, بارش مدینہ دیکھنا آپ کے ساتھ نصیب ہو جائے تو یقین مانے زندگی کے وہ یادگار لمحات آ جائیں. اے
زیر میزاب ملے خوب کرم کے چیتے ابر رحمت پہ یہاں زور برس نہ دیکھو.
کال دیں.
میرا یہ سوال ہے امیر علیہ سنت کی بارگاہ میں کہ آپ کو دعوت اسلامی سے پہلے نیکی کی دعوت دینے کا خیال کیسے آیا اور کس طرح لوگوں کو نیکی کی دعوت دیتے تھے آپ, تھوڑا اس بارے میں ارشاد فرمائیے تاکہ اس حوالے سے بھی کچھ ماضی کی یاد تازہ ہو جائے.
دراصل وہ بچپن سے ہی نماز کا شوق تھا, بڑے بھائی مجھے لے آتے تھے مسجد میں, ہم نماز پڑھتے تھے, امی نماز پڑھتی تھی تو ان کو دیکھتا تھا میں, تو اس طرح وہ ایک نماز کا شوق تھا. تو پھر یہ کہ بچے تھے تو ایک دوسرے کو نماز کے لیے بلانا جگانا فجر میں, یہ بھی ترکیبیں ہوتی تھی ہماری نماز کی ٹیمیں جیسے بچے بناتے ہیں نا یہ بھی ہوتا تھا ختموں میں محفلوں میں جاتے تھے قرآن خوانیوں میں جانا درود خوانیوں میں جانا آیت کریمہ کے ختم میں جانا اس طرح مطلب کہ اس طرح کا ماحول بنا اور ایک شوق پیدا ہوا پھر میں مختلف انجمنیں بناتا تھا مل جل کے دوستوں کے ساتھ پھر آہستہ 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 یہ کہ بہار شریعت کا میں درس دیتا تھا وہ دور بھی آیا اور کچھ اسلامی بھائیوں کو جمع کر کے شوق تھا نیکی کی دعوت کا داڑھی جب سے آئی الحمدللہ رکھ لی حالانکہ اس وقت داڑھی کا ماحول بالکل نہیں تھا اللہ کی بس نعمت مجھے بے مانگے عطا ہو گئی بغیر کسی کوشش کے خود بخود مل گئی الحمدللہ جتنا اللہ کا شکر ادا کروں کم ہے یہ نیکی کی دعوت کا بس شوق تھا نمازوں کا بولتا رہتا سود کے بہت خلاف تھا میں شروع سے ہی ذہن میں بیٹھا ہوا تھا سود نہ چلے
انشاءاللہ محبوب بھائی اپنی ایک یاد ہم سے شیئر کر رہے ہیں
السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
پروگرام کا نام بھی ماضی کی یادیں ہیں تو مجھے یاد آ گیا 1988 کا ذکر مجھے ٹائیفائڈ ہو گیا تھا اور میں ضیاء الدین ہاسپٹل میں ایڈمٹ تھا ماحول میں آئے ہوئے غالباً 2 سال ہوئے تھے اور تو مجھے ایک اسلامی بھائی آئے انہوں نے کہا کہ ابھی آپ سے ملنے کے لیے نا کوئی آ رہا ہے تو اس وقت 103 بخار تھا تو تھوڑی دیر کے بعد دیکھا تو امیر علیہ سنت جو ہے وہ ماشاءاللہ تشریف لے آئے تو شروع سے یہ دیکھا تھا ماحول میں اور سنا بھی تھا الحمدللہ کہ امیر علیہ سنت جیسی کسی کا پتہ چلتا تھا کہ کسی بھی اسلامی بھائی کا تو آپ اس کی خبر گیری کے لیے جا رہے ہیں عیادت کے لیے جا رہے ہیں کسی کے بارے میں اس کی طبیعت کے حوالے سے پتہ چلتا تھا تو اگر اس سے ملاقات ہوتی تھی تو پورا احوال پوچھنا جو اب تک ہم نے الحمدللہ آپ کی عادت مبارکہ دیکھی ہے تو الحمدللہ وہ ایسی یاد تھی کہ مجھے اس وقت یعنی یقین نہیں آ رہا تھا کہ یہ میرے ساتھ جو ہے میں سامنے کس ہستی کو دیکھ رہا ہوں تو آپ آئے بہت ہی شفقت سے پیش آئے آپ نے تحفہ بھی پیش کیا دعا بھی دی والد صاحب مرحوم بھی تھے ان کو بھی آپ نے عطر کا تحفہ پیش کیا عطا فرمایا اور پھر ان کو اجتماع کی دعوت ان کو بھی دی اور مجھے بھی تاکید کی کہ ان کو بھی محبوب بھائی آپ لے کر آئیے گا تو اس زمانے میں پہلے حلقے ہوتے یہ ہوتے تھے اپنے یاد ماضی کے حساب سے یاد آیا کہ حلقہ واٹر پمپ کہلاتا تھا نور مسجد حلقہ واٹر پمپ تو اس زمانے میں حلقے تھے مجھے جہاں تک یاد آ رہا ہے کہ رانچی شاید 52 حلقوں پر ہوا کرتا تھا ہمارے اس طرح حلقے ہوتے تھے واٹر پمپ گلستان مصطفیٰ اور شاہ فیصل اورنگی اس طرح الحمدللہ تو اس سے یہ جذبہ بھی ملا کہ الحمدللہ کہ جو ہمارے امیر سنت ہیں جو ہمارے پیر و مرشد ہیں ان کی عادت کریمہ یہ انہوں نے ہمیں یہی سکھایا یہی سبق دیا الحمدللہ یہی سوچ دی اور اس کے ہم نے فضائل بھی دیکھے کہ الحمدللہ جب آپ کسی پر انفرادی طور پر ملنے جاتے ہیں اس کا خیال کرتے ہیں اس کی سنتے ہیں اس کو تو اس سے یعنی اس کی جو خوشی ہوتی ہے وہ دیکھنے والی ہوتی ہے اور اس کی جو دل جوئی آپ فرماتے ہیں تو وہ الحمدللہ ہمیشہ انسان کو یاد رہتی ہے اور آخر میں پوچھوں گا کہ حضرت صاحب سے کہ کبھی نور مسجد میں آپ کا آنے کا اتفاق ہوا ہے
نور مسجد میں جس نے 10 سال امامت کی اس کو پوچھ رہے نور مسجد میں آنے کا اتفاق ہوا ہے تو خیر یہ تو جس نور مسجد میں تھا اس نور مسجد کے بعد آپ نہیں کر رہے ہوں گے
واٹر پمپ کی نور مسجد
انور سوسائٹی کی نور مسجد غالباً تو وہ مسجد تو یاد نہیں پڑتا میں کبھی گیا ہوں یاد نہیں پڑتا اگر میں گیا ہوتا تو محبوب کو یاد ہوتا آپ کو یاد ہوتا آپ بھی اسی علاقے کے ہیں نا سید ابراہیم شاہ صاحب اور اپنی مطلب ترکیب میں تو یہی تھی نا سید ابراہیم شاہ صاحب تو وہاں مین اور شروع کے مطلب یہ کہ مشہور ترین شخصیت ہماری ان کے گھر آنا جانا تو آپ کی تو گھر بارہا زیارت ہوئی ہے
کال دیں.
ڈاکٹر نظام احمد اتاری عرض کر رہا ہوں. جب میں پاکستان سطح کا ذمہ دار تھا تو اس وقت جو ہے وہ نگران شورا کا فون تشریف لایا کہ مجھے پاؤں میں چوٹ لگ گئی ہے نا, تو اس میں جو ہے وہ انہوں نے شاید ایکس رے مجھے واٹس ایپ کیا تھا, تو میں نے بتایا تھا ان کو کہ آپ کی جو ہے پیر کی ہڈی ایک ٹوٹ گئی ہے نا, تو اس میں پٹا کرنا پڑے گا. تو میں پھر نگران شورا سے ملنے کے لیے وہاں باب المدینہ گیا, جہاں پر اندر نگران شورا کا روم تھا وہاں پر میں گیا اور انہوں نے پٹا وٹا میں نے ان کا کیا, پھر میں واپس آ گیا. پھر دوبارہ دوسرا پٹا کرنا تھا, سیکنڈ پٹا, شاید اس کو ایک ہفتہ یا دو ہفتے ہو گئے تھے پٹے کو. تو میں نے کہا بھائی ابھی دوسرا پٹا ہوگا, ابھی ہڈی جڑی نہیں ہے. تو نگران شورا نے کہا یار اب پٹا جو ہے نا آپ کھول دو تاکہ میں نہا لوں, اس کے بعد پھر میں جو ہے دوبارہ پٹا کروا لیتا ہوں. تو میں نے پٹا کھول دیا, میں نگران شورا کے کمرے میں ہی بیٹھا تھا, رات کا وقت تھا, تو اچانک میری خوشی کی انتہا نہ رہی جب امیر سنت جو ہے وہ نگران شورا کے کمرے میں نگران شورا کو ڈھونڈتے ہوئے آ گئے. تو مجھے دیکھا تو بڑے محبت سے اور شفقت سے جو ہے وہ ملاقات کی, ارے ڈاکٹر صاحب آپ ماشاءاللہ. اور پھر میں نے بتایا کہ میں آیا تھا نگران شورا کے پاس, ان کا پاؤں کا جو ہے وہ فریکچر انگلی کا ہوا تھا, ہڈی کا, پاؤں کی ہڈی کا, تو اس کا پٹا وغیرہ میں نے کرنا تھا, تو نگران شورا ابھی نہانے گئے. تو امیر سنت کے ہاتھ میں جو ہے وہ کچھ روٹی کے پیسز تھے جو گھی میں تلے ہوئے تھے, اور چائے بھی آپ لے کر آئے تھے. تو جن گویا جیسے خیر خواہی کر رہے ہوں, اور نگران شورا کا جب معلوم کیا تو پھر آپ نے بڑی محبت سے جو ہے وہاں مجھے چائے جو ہے نا وہ دی, اور روٹی بھی مجھے دی. تو میں آپ کی اس شفقت پہ بڑا متاثر ہوا, اور پھر مجھے جو ہے وہ مدنی پھول ارشاد کرنے لگے جب نگران شورا نہا کر آ گئے کہ دیکھیں یار یہ بیٹھے ہوئے تھے, بیٹھے بیٹھے بس کھڑے ہوئے, ایک دم سے پیر مڑا اور ان کی ہڈی پاؤں کی ٹوٹ گئی. دیکھو یہ انسان ہے, اور اس طرح انہوں نے عبرت کے مدنی پھول دینا شروع کیے. میں نے ایک بات جو اس میں نوٹ کی وہ یہ کہ امیر سنت اس وقت اپنے کمرے میں سے ہی تشریف لائے تھے, لیکن ان کے سر پہ امامہ موجود تھا, اور مجھے بھی انہوں نے یہ تلقین کی کہ آپ بھی بیٹا امامہ گھر میں باہر اگر آپ ہیں جہاں بھی ہیں تو یہ امامہ پہن کے رکھا کریں, اس کو اتارا نہ کریں. تو یہ ماضی کی یاد تھی, میں نے کہا آپ سے شیئر کر دوں. دعا میں یاد رکھیے گا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. اللہ اللہ,
آپ کو یاد ہوگا وہ اس وقت آپ نے مجھے ایک تحریر دے دی تھی, اب آپ سے لوگ پوچھیں گے کیا ہوا تو آپ تحریر پڑھا دے گا.
جی ٹائم کی بھی بچت, اور سامنے والا زیادہ پھر فالتو سوال کرے نہیں, اس میں لکھا ہوگا یوں یوں ہوا, یہ پڑھ لے, جو سوالات کے ذریعے لیتا ہو اس کو مل گیا بغیر سوال کیے.
کراچی بھی ایک پورا شہر ہے, اور اس کے ایریے بھی, اس کے ڈسٹرکٹ, ڈویژن, ٹاؤن, یہ ساری تقسیم ہوئی ہے, اور کافی اسلامی بھائیوں کو ماشاءاللہ ذمہ داریاں دی گئی ہیں, پہلے سے بھی ذمہ داریاں تھیں. آج ہم ان کا مدنی مشورہ بھی ہمارا ہے ان کے ساتھ, اور ماشاءاللہ ایک تعداد یہاں پر اس وقت ہمارے پاس جمع ہے, اور ان کے پاس دعوت اسلامی کے 12 دینی کاموں اور دیگر شعبوں کی ذمہ داریاں بھی ہیں. تو چونکہ یہ پروگرام آپ کے ساتھ جب ہوتا ہے تو میرا حسن ظن ہوتا ہے کہ ایک اسلامی بھائی اور اسلامی بہنوں کی ذمہ داران کی تعداد شاید مدنی چینل پر ہمارے پروگرام دیکھے, تاکہ ان کو, کیونکہ لاکھوں لاکھ کی فالوئنگ تو دعوت اسلامی کی ہے. ہمارے مدنی بچے بچیاں مدرسۃ المدینہ میں, جامعۃ المدینہ میں, دار المدینہ میں یہ پڑھ رہے ہیں, اور ان کے والدین ہیں, لاکھوں اسلامی بھائی اسلامی بہنیں دعوت اسلامی کا کچھ نہ کچھ وقت نکال کر دین کا کام کر رہے ہوتے ہیں. پھر ماشاءاللہ ایک اساتذہ کرام, تو قاری صاحبان, تو ایک بہت لاکھوں کا تو صرف دعوت اسلامی کے ذمہ داران اور دینی کام کرنے والوں کی تعداد ہے. اور پھر اس کے علاوہ یہ جو 35,000 کے آس پاس جو اجیر اسلامی بھائیوں کا جو پورا نظام ہے، اس میں امام بھی ہیں تو مؤذن بھی ہیں تو قاری صاحب بھی ہیں، مدرسین بھی، اساتذہ بھی ہیں، ٹیچرز بھی ہیں، دیگر بھی ہیں، تو یہ ماشاءاللہ اب جمع ہوئے ہیں. اور مسجد بھرو تحریک کا ایک ہمارا مشن ہے، مجھے اپنی اور ساری دنیا کے لوگوں کی اصلاح کی کوشش کرنی ہے، امامہ شریف سر پہ سجا کر رکھنا ہے، اور جو امامہ شریف نہیں پہنتے انہیں امامہ شریف پہننے کی دعوت بھی دینی ہے. تو میری یہ خواہش ہے کہ آپ اس موقع پر ہمیں، ہم سب اسلامی بھائیوں کو بھی اس موقع کی مناسبت سے کچھ ارشاد فرمائیں، ہم حاضر ہیں سننے کے لیے. امید ہے دنیا بھر میں عاشقان رسول ملک و بیرون ملک بھی سنیں گے دعوت اسلامی کے دینی کاموں کے تعلق سے. میں عموماً عرض کرتا رہتا ہوں کہ اصلاح امت کا بہترین پروگرام دعوت اسلامی کے دینی کام. تو دعوت اسلامی کے دینی کام کرنے سے ہمارے معاشرے میں جو بہتری آتی ہے، اور جو کچھ جیسے میرے سنا فرمایا کہ 70-80 کی جو بات ہوئی کہ گناہوں کا میں اضافہ ہی ہوا ہے، تو نیکی کی دعوت کتاب امیر سنت نے اس طرح کی عبارت بھی مجھے یاد پڑتے لکھی ہے کہ آج پہلے سے زیادہ نیکی کی دعوت دینے کی ضرورت ہے، یعنی اس کی ضرورت بڑھ گئی ہے. جو ظاہر گندگی جتنی بڑھے گی صفائی کی حاجت اتنی بڑھے گی، چوری کے واقعہ جتنے زیادہ ہوں گے پروٹیکشن اتنی زیادہ کی جائے گی. تو جتنی زیادہ پرابلمس بڑھیں گے اتنے زیادہ اس کو حل کرنے کے لیے ہمیں کوششیں کرنی پڑیں گی. تو ماشاءاللہ ایک اچھی تعداد ہے، پھر ان کے نیچے یہ ٹاؤن تک ہمارے ذمہ داران ہیں، اب ان کے نیچے ان کے علاقے حلقے اور ذیلی حلقے الگ ہیں، مگر یہ ماشاءاللہ ایک اچھی اس میں ہے کہ اللہ نے چاہا تو ان کی شفقت محبت وقت دینا، جو میں نے وقت دینا. تو میں یہ چاہوں گا کہ وقت دینے کے تعلق سے ہمیں کیا ہمارا ذہن رکھنا چاہیے کہ ہمارے گھریلو مصروفیات، ہمارے کاروباری مصروفیات، اور اس کے ہوتے ہوئے دعوت اسلامی کے دینی کاموں کے لیے وقت دے دینا، اس کو اگر آپ ایک بار پھر ہمیں اس کے لیے ترغیب دلا دے تو مدینہ مدینہ ہو جائے گا. اچھا یہ ایک سوال آیا تھا، میں عرض کر دوں، میں ایک سوال آیا تھا، وہ سوال یہ آیا تھا، میں چاہوں وہ آپ سے میں جواب لے لوں. وہ سوال میرے پاس ایک بار آیا تھا کہ یہ جو آپ مدنی چینل پر بیان کرتے ہو اور بات بات پر آپ کہتے ہیں یہ مدینہ مدینہ ہو جائے گا، یہ مدینہ مدینہ ہو جائے گا، تو یہ مدینہ مدینہ ہو جائے گا تو یہ مدینہ مدینہ کیا ہو جائے گا، یہ کیا ہوتا ہے مدینہ مدینہ ہو جائے گا؟ تو میں چاہے اس کی وضاحت بھی عاشق مدینہ سے لے لوں.
اصل وہ کچھ نہ کچھ الفاظ جو ہے نا یہ رواج پا جاتے ہیں، تو ہمارے یہاں یہ مدینہ مدینہ یعنی جو چیز عمدہ ہو پسندیدہ ہو تو اس کو بولتے ہیں مدینہ مدینہ ہے، یعنی یہ چیز بہت اچھی ہے، اسی طرح سب مدینہ مدینہ ہو جائے گا، یعنی سب اچھا ہو جائے گا، بہترین ہو جائے گا. تو یوں ہم یعنی کہ اس طرح یہ ہمارا رائے ہے مدینہ مدینہ، یہ گفتگو کا حصہ ہے ہمارا. جو لغتیں ترتیب پاتی ہیں تو اسی طرح کی بول چال جو لوگوں کی ہوتی ہے وہ بھی تو اس میں لغت میں لکھی جاتی، ہو سکتا ہے آگے چل کر کوئی اس کی لغت بنائے اردو کی تو اس میں یہ الفاظ بھی ڈال دے مدینہ مدینہ ہو جائے گا، اس کے معنی لکھ دے.
وہ
پھر یہ کہ بعض ایسے الفاظ اور جملے ہوتے ہیں کہ جو کسی تحریک کی پہچان ہوتے ہیں، یہ لفظ مدینہ مجھ سے ادا ہونا یہ دعوت اسلامی کی پہچان ہے. یہ دعوت اسلامی والوں کے لب پر ذکر مدینہ کچھ زیادہ ہی ہوتا ہے، یعنی جو جس سے محبت ہوتی ہے، جس سے محبت ہوتی ہے اس کا ذکر کثرت سے کیا جاتا ہے. تو دعوت اسلامی والوں کو مدینہ سے محبت زیادہ ہی نہیں بہت زیادہ ہے، اس لیے وہ ذکر مدینہ بھی ان کے لب پر رہتا ہے. اللہ کی رحمت ہے کہ ہماری سعادت ہے، خوش قسمتی ہے کہ ہم کو دعوت اسلامی جیسی نعمت مل گئی اور ذکر مدینہ لبوں پہ جاری ہے الحمدللہ. من احب شیئن اکثر ذکرہ، کہ جو جس شے سے محبت کرتا ہے اکثر اس کا تذکرہ کرتا ہے. تو دعوت اسلامی کے دینی ماحول سے وابستہ رہنا چاہیے، اور یہ ماحول جو ہے نا دینی ماحول اسی صورت میں قائم رہے گا کہ جب ہم اس کا کام کرتے رہیں گے तो ये बढ़ता रहेगा। और अगर हमने सोचा कि यार ये इतने सारे तो काम करने वाले हैं, मैं नहीं भी करूं तो क्या फर्क पड़ता है, तो ये एक एक माइनस होता जाएगा तो कुछ भी नहीं रहेगा। फिर ये क्या अपनी आखिरत की बेहतरी की तरफ नजर रखनी है कि मैं काम करूंगा तो मेरी आखिरत का फायदा है, मुझे सवाब मिलेगा। और ये हमारे यहाँ आम एक गलत फहमी दूर कर दूं कि हम अगर किसी को नेकी की दावत देंगे और वो अमल करेगा तो हमें सवाब मिलेगा, ये ज्यादातर हमारा ख्याल होता है। तो ऐसा नहीं है, हमने किसी को नेकी की दावत दी, वो अमल करे या ना करे, अपना सवाब खड़ा हो गया, क्योंकि वो अंबिया किराम अलैहिस्सलाम को भी सिर्फ पहुंचाने का जिम्मा दिया गया था, ना कि इनको बाअमल बनाने का, कि वो अमल करें तो ही इन्हें अजर मिले। तो ये पहुंचाते थे, वमा अलैना इल्लल बलाग, और हमारा काम तो यही है कि पहुंचाना। सूरह यासीन की आयत नंबर 17, वमा अलैना इल्लल बलागुल मुबीन, ये किसका कौल है? इसमें मुफस्सिरीन के बहुत से अकवाल हैं। सिरातुल जिनान में ये तीन रसूलों का कौल कहा गया है, वमा अलैना इल्लल बलागुल मुबीन। तो यह कि खोल कर पहुंचा देना, ये हमारा काम है। तो हम पहुंचाते रहे, कोई अमल करे ना, अगर हम 100 मरतबा किसी को नमाज का बोलेंगे नहीं पढ़ता, तो भी हमको 100 मरतबा बोलने का सवाब मिल जाएगा कि हमने उसको नमाज की दावत दी। अला अदल कियास, इसी पर कियास करके हम जितनी दावत देते रहेंगे इतना सवाब मिलता रहेगा। तो हम सब अगर इस बात को अपने ऊपर ओढ़ लेना, क्या घर, क्या बाहर, क्या पड़ोस, क्या दुकान, क्या फैक्ट्री, क्या बाजार, हर जगह नेकी की दावत देते रहेंगे, इंशाअल्लाह अपने को सवाब मिलता रहेगा। और दर अमल का जज्बा भी लोगों को मिलता है कि कुरान करीम में वज़क्किर फ़इन्ना ज़िक्रा तन्फ़उल मुमिनीन, और समझाओ कि समझाना मुसलमानों को फायदा देता है। तो ये कि समझाना शुरू किया तो अल्हम्दुलिल्लाह लाखों जमा हो ही गए ना। दाऊद इस्लामी आपके सामने के इस वक्त दुनिया के अहले हक की सबसे बड़ी फ़ाल तंजीम है दावत इस्लामी, अल्हम्दुलिल्लाह काम करने से होगा। और ये सब आप हज़रात की मेहनतें और कोशिशों का नतीजा है। और सच्ची बात है कि सिर्फ अल्लाह की रहमत है, और जिस पर अल्लाह की रहमत हुई, अल्लाह पाक ने जिस पर कर्म किया, उसको नेकी की दावत देने का और दीन के दीनी काम करने का हौसला मिला अल्लाह की रहमत से। और अपने को भी नेकी की दावत देनी है, अमल भी करना है, ये नहीं कि हम सबको मतलब लाइन पे लगाते रहे और खुद पटरी से उतरे रहे, दूसरे को कहें कि बा अखलाक होना चाहिए और खुद अपने अखलाक ऐसे हो कि शैतान पना मांगे, ऐसा भी ना हो। घर में भी, बाहर भी, हर जगह अपने अखलाक भी दुरुस्त होने चाहिए, लिबास में, रफ्तार में, गुफ्तार में, हर जगह सुन्नतें झलकती रहनी चाहिए। अपने लिबास पर भी गौर करने, आमतौर पे हमारे यहाँ वो टखनों से नीचे पाजामे और शलवार रखने का रिवाज हो गया है, जो कि सुन्नत नहीं है। तो अपने चेक कर लेना पाजामे, चाहे पेंट कोई पहनता तो पेंट चेक कर ले, वो टखनों से ऊपर हो, खुद देखेंगे तो समझ नहीं आएगी। कोई आप सीधे खड़े रहे, अलिफ की तरह सीधे हो जाए, तो कोई देखेगा तो वो आपको बता देगा कि टखनों के ऊपर है नीचे। इसी तरह जुब्बा पहनते हैं, सॉप पहनते हैं अरबी लिबास, तो इसके भी टखनों से नीचे मतलब ये लिबास गिर रहा होता है, तो ये भी ऊंचे होने चाहिए टखनों से, इसका भी ख्याल रखें। जुल्फों की सुन्नत भी कबूल फरमा लें। इमाम शरीफ भी माशाल्लाह पहनते हैं अक्सर, बाद नहीं भी पहनते, तो ये भी पहने और जुल्फे भी रखें। ये जुल्फे भी एक तरह से दावत इस्लामी वालों का एक शियार की तरह है। आम अवाम जुल्फे नहीं रखते, या रखते हैं तो पोनी बनाने के लिए, वो बिखरे हुए बाल रखते हैं, तो उनका हुलिया ऐसा होता है कि कोई भी इनको मजहबी तसव्वुर नहीं करेगा। अल्हम्दुलिल्लाह दावत इस्लामी वालों का हुलिया जो होता है ये मजहबी होता है, جو پکے پکے دعوت اسلام والے ہوتے ہیں، میں ان کی بات کر رہا ہوں. تو اگر آپ کے سر پر زلفوں کی بھی اگر بہار ہوگی تو یہ بھی انشاءاللہ آپ کی آخرت کے لیے بہتر ہے، اور قبر کے روشن چڑھا گئی ہے تو ان کو ضرور اپنانا چاہیے. تو جب ذمہ دار اگر داڑھی پوری رکھے، زلفیں بھی ہوں، سنت و برا لباس بھی ہو، ہر وقت امامہ ہو، تو انشاءاللہ چراغ سے چراغ جلتا رہے گا اور اسی طرح کا پروڈکشن ہوگا. اور اگر ذمہ دار کمزور ہوگا تو پروڈکشن بھی ہو سکتا ہے کہ کمزور ہو. تو آپ تو مطلب نے کہ بہت اہم اور قیمتی سرمایہ ہے دعوت اسلامی کا، جس سے آپ کا تو چلنا پھرنا، اٹھنا بیٹھنا، حلیہ لباس، چال ڈھال، رفتار گفتار، سب سنتوں کے سانچے میں ڈھلی بھی ہونی چاہیے. تو انشاءاللہ اس طرح ہمارا ماحول جو بہت پیارا بنے گا
انشاءاللہ.
اخلاق بھی اچھے ہوں، پھر غم خواری کا میں تو خیر بولتے بولتے بوڑھا ہو گیا. ذہن جس کا بنا غالب اکثریت کا ذہن میں نے نوٹ کیا نہیں ہے، اس میں غم خواری کا ذہن نہیں ہے. انہیں عیادت کرنا، مریضوں کو پوچھنا، کبھی رسمی طور پر ایک آدھ بار پوچھ لیا ورنہ خاص ہے نہیں. مطلب کوئی ایسا مرض ہے جو گمبھیر ہے اور آپ کے ہے مطلب رابطے بھی ہیں تو تھوڑا تھوڑا دن کے بعد بھی پوچھا جا سکتا ہے. اگر کوئی گمبھیر مرض ہے تو انشاءاللہ یہ کہ اس کی دل جو ہوتی رہے گی وہ ڈھارس ملتی رہے گی، اور دعائیں دیتے رہیں، نجی طور پر بھی دعا کریں نا. ہم لوگ سامنے تو اچھا لگانے کے لیے دعائیں دے دیتے ہیں، پیچھے سے دعا دینے کا ذہن نہیں ہوتا، پیچھے سے بھی دعا دیتے رہیں. اس کو بولنے کی ضرورت نہیں کہ میں آپ کے لیے دعا کرتا رہتا ہوں، خود ہی دعا کرتے رہیں. دعا کرنا یہ عبادت ہے، کار ثواب ہے، اور اللہ کرے گا تو دعائیں کرتے کرتے آپ مستجاب الدعوات بن جائیں گے. کسی بزرگ سے پوچھا گیا کہ آپ کی دعائیں بڑی قبول ہوتی ہیں، اس میں کیا راز ہے؟ تو بولا میں جب گھر سے نکلتا ہوں تو میں نیت کر لیتا ہوں کہ جو بھی سامنے مسلمان آئے گا میں اس کو دعا دوں گا، بھلے اس کو پتا نہیں چلے میں دعا دوں گا. تو یہ نکلتے تو دعائیں کرتے رہتے، یا اللہ اس کو بخش دے، اس کی اصلاح ہو جائے، اس کی بیماری دور ہو جائے، اس کی پریشانی دور ہو جائے، اس کی روزی میں خیر و برکت ہو جائے. تو یہ دعا خود عبادت ہے، دعا مخلص عبادت، دعا عبادت کا مغز ہے. تو اس طرح میری دعائیں کرنے کی عادت کی برکت سے الحمدللہ میری دعائیں قبول ہو جاتی ہیں. تو جب مجھے یہ حکایت پتا چلی تو میں نے بھی کوشش کی کہ میں بھی اس کے مطابق کروں. تو میں نے بارہ ایسا کیا ہے کہ میں جب باہر آتا ہوں تو بس وہ جو بھی سامنے آئے، اب میرے سامنے تو یہ ہارے سین اور خاتمین آتے ہیں، جو تو میلاد حال میں آنا ہے، رمضان حال میں آنا ہے، اب جو بھی سامنے آئے تو میں باہر ایسا ہوتا ہے سب کے لیے دعائیں کرتا رہتا ہوں، یا اللہ ان کی پریشانیاں دور ہو جائیں، ان کی روزی میں برکت ہو جائے، یہ نمازی پکے بن جائیں، ان کی بے حساب مخشش ہو جائے. میرے ساتھ جتنے منسلک ہیں یہ مریدین کے لیے، طالبین کے لیے، تو خیر میرا الحمدللہ دعا کا معمول ہے، میں کرتا رہتا ہوں. یہ بندے اپنے پلے ہیں بےچارے، ان کا حسن زن ہے، تو اللہ ان کے حسن زن کی علاج رکھے، ان کی مشکلات بھی حل ہوتی رہے، پریشانیاں دور ہوتی رہیں، ان کی بیماریاں بھی دور ہوں، یہ بے حساب بخشے جائیں، گناہوں سے بھی بچے رہے. موقع موقع سے یہ دعائیں الحمدللہ وہ چل رہا ہوتا، کوئی سمجھے گا یہ درود شریف پڑھ رہا ہے، ذکر کر رہا ہے، میں دعائیں کر رہا ہوتا ہوں، یہ بھی ہوتا ہے. تو آپ بھی اگر عادت بنائیں گے نا، ایسا اپنے دل میں نرمی آئے گی، انشاءاللہ مسلمانوں کی خیر خواہی کا جذبہ بھی بڑھے گا انشاءاللہ الکریم، وہ دوسروں کو بھی یہ انداز سکھاتے رہیں گے انشاءاللہ اس سے بھی برکتیں ہوں گی. اب ظاہر ہے کہ آپ عوام کے لیے دعا کریں گے، چلتے پھرتوں کے لیے دعا کریں گے، تو ماں باپ اور بھائی بہنوں کو، بال بچوں کو کاہے کو بھول جائیں گے، ان کے لیے بھی دعائیں ہوں گی، انڈرسٹوڈ. تو یہ دعائیں مانگتے رہے کہ یہ مفت کا ثواب، بغیر محنت کا ثواب ہے، بس ذہن بننے کی ضرورت ہے. ذہن نہیں بنتا دعا میں بھی، سیدھی بات ہے، بڑی سستی ہوتی ہے، ذہن بننے کی ضرورت ہے. جس طرح ہم ذکر و درود کرتے ہیں نا، تھوڑا دعا کا بھی ورد شروع کرتے ہیں، یہ ٹھیک ہو جائے، وہ بیمار صحیح ہو جائے، چاچا وہ میرا جو پرانا پڑوسی تھا وہ اس دن ملا تھا کہ میری مطلب جاب چھوٹ گئی ہے، تو اس کی نوکری کے لیے دعا کر دی. وہ ملا تھا اس دن کہہ رہا تھا میری ماں بہت بیمار ہے، تو اب یاد آ گیا یار اللہ، اب چلتے چلتے کہہ دیا اللہ پاک اس کی بیچاری کی ماں کو شفا دے دے. اب بھلے اس کو تو مرتے دم تک پتا نہیں چلے گا کہ آپ نے اس کی ماں کے لیے دعا کی ہے، یہ ثواب تو ملے گا نا، ہم تو نمائشی لوگ ہیں، پتا چلنا چاہیے کہ میں نے دعا کی ہے. ذرا نپے تلے الفاظ میں، خوبصورت الفاظ میں یہ اس کو اچھا لگے. حالانکہ دعا جو ہے وہ غیبت میں قبول ہوتی ہے، پیٹھ پیچھے اس کو پتا نہ چلے اس طرح دعا کی تو یہ قبولیت کے زیادہ قریب ہے. لیکن ہمیں قبولیت کا جذبہ تھوڑی ہے، وہ اچھا لگنا چاہیے، وہ ہم سے اپنے سے متاثر ہو جائے یا کتنا اچھا آدمی یار، ارے واہ یار کتنا مفتیل آدمی ہے، کتنا محبت والا ہے، کتنا ہم کو پیار کرتا ہے، ہم کو دعائیں دیتا ہے، ہمارا یہ انداز ہے. جس کا عمل ہو بے غرض اس کی جزا کچھ اور ہے، اللہ نصیب کر دے.
ماشاءاللہ آپ نے جو بھی
صلی اللہ
بیان فرمایا نا، تو میں اس وقت یہ سوچ رہا تھا کہ بیت البقیع سے میراد حال کی طرف آنے کے راستے پہ لگتا ہے خادمین اپنی ڈیوٹیاں باندھیں گے ان دنوں میں، اور ہمارے شہر خادمین کی
سارے خادمین جتنے بھی خادمین ہیں ان کے تو کرتا ہوں، یا اللہ اس کو بخش دے، اس کی پریشانی دور کر دے، اس کی مشکل حل کر دے. اور پھر وہ جتنے ہمارے خادمین ہیں، یہ وہ بیچارہ غریب طبقہ ہے کہ ان کو سائی بھائی بھی زیادہ لفٹ کرتے ہوں، یہ سمجھ میں آتا نہیں کہ کرتے ہوں، ان کی تحقیر ہی ہوتی ہوگی.
یعنی یہ تو ماشاءاللہ ایک اچھی بات ہو گئی کہ
ان سے بھی دعا سلام کرنی چاہیے، ان کو محبت دینی چاہیے، ہمارے بھائی ہیں. اگر اللہ نہ کرے کوئی دشمن آیا تو پہلے نشانہ یہ بنیں گے، جان ان کی زیادہ ہم سے خطرے میں ہے، کیونکہ یہ ہمارا سپر ہے، ہماری ڈھال ہے. تو یہ ان ڈھال کی بھی دل جوئی ہونی چاہیے. ان کو پتا بھی نہیں ہوگا کہ میں ان کے لیے کتنی دعائیں کرتا ہوں. آج شاید ہو سکتا ہے کوئی سن رہا اور پتا چل جائے
تو یہ تو کلپ چلے گا. میں یہ سوچ رہا تھا
کچھ دے نہیں سکتے یار، تو دعا ہی دے دو، کوئی پیسہ نہیں لگتا اس میں.
کیا بات
نہیں، آپ تو بہت کچھ دے رہے ہو ساتھ ساتھ دعائیں بھی دے رہے ہیں. عرض یہ ہے کہ اپنے ایک اور بات سامنے آئی اسلام بھائیوں کے، یہ میں عرض کرتے ایک یوں تو چلو پیچھے سے دعائیں ہو ہی رہی ہے، لیکن ایک بات اور سامنے آئی کہ جیسے جیسے سامنے کوئی نظر آتا ہے تو اس کو بھی دعائیں مل ہی جاتی ہیں. تو آپ نظر آیا کریں، ٹھیک ہے؟ تو انشاءاللہ اس سے بھی بہت فائدہ ہوگا کہ جیسے آپ پر نظر پڑے گی تو وہ ایک الگ ہی دعا کا ایک موقع ملے گا نا، کہ تو ویسے سب کے لیے دعائیں ہو ہی رہی ہیں. تو یوں کبھی کبھی یوں مدنی مذاکرے میں، ہفتہ وار اجتماع میں، تو یوں اسکرین پر یا غیر اسکرین پر، خصوصی مدنی مذاکرے میں بھی میرا خیال ہے بہت فائدہ ہوگا اس سے، کہ جب خصوصی مدنی مذاکرے ہوں گے اور امیر رسول یہی ہوں گے تو بغیر کانچ شیشے کے انشاءاللہ سامنے سامنے نظر پڑ رہی ہوگی، تو کیا پتہ ہی آتے جاتے نظر پڑتے پڑتے دعائیں نکلتی جا رہی ہوں اور اپنا بھی میرا پار ہوتا چلا جا رہا ہوں. مدنی خبریں بھی دیکھتے رہتے امیر سنو، تو کبھی مدنی قافلوں میں سفر، تو کبھی نیکی کی دعوت، تو کبھی کیا، تو کبھی درس، تو کبھی بیان، تو کبھی ادھر اجتماع کی دعوت، ادھر نیکی کی دعوت، اسکرین پر نظر آ رہے ہوں گے. تو جیسے نظر آ رہے ہوں گے، ہو سکتا ہے اللہ کہہ رہے نظر آ رہے ہوں گے، تو آتے جیسے بھی کچھ نظر آ رہے ہیں تو یہ آتے آتے یوں ماشاء اللہ دعائیں، یا اللہ اس کو بھی بخش دے، یا اللہ اس کا بھی بیڑا پار کر دے، اللہ اس کی بیماری دور کر دے، اس کو بھی مدینہ دکھا دے، ملا حساب جنت میں داخلہ دے دے. تو یوں تھوڑا تو یہ بھی سامنے آیا کہ تھوڑا زیادہ نظر آنے کی کوشش ابھی ہم کو کرنی ہے. بہت بہت شکریہ حضور آپ نے. تو
ایک لیٹسٹ جو ہے نا دل جوئی کا انداز، لیٹسٹ اس لیے کہ وہ جو ہوا تو وہ واقعی ایک انوکھا ہی ہوا کہ اگر ہم کسی کو میسج بھیجتے ہیں کوئی مدنی پھول وغیرہ تو عموماً ہم ٹک دیکھتے ہیں کہ یار اس نے دیکھا یا نہیں، یا زیادہ سے زیادہ ہوتا ہے کہ وہ ریپلائی میں شکریہ، جزاک اللہ، بہت خوب. لیکن وہ ایک اسلامی میں نے امیر علیہ سنت کو کوئی مدنی پھول بھیجا کوئی کتاب سے، تو امیر علیہ سنت نے ریپلائی میں وہ مدنی پھول پڑھ کے سنایا اور پھر شکریہ ادا کیا. تو یہ ایک بڑا خوبصورت انداز لگا کہ یہ بھی ایک لیٹسٹ میرے لیے تو تھا کہ اس طرح سے ریپلائی دینا. ایک تو ہوتا نا کہ جزاک اللہ آپ نے دیا، وہ اس مدنی پھول کو پڑھا اور پھر اس کے بعد شکریہ ادا کیا. اسے بھی ہے کہ ریپلائی دینا چاہیے میسیجز کا.
یہ واقعہ کس کا ہے بھی بتا دوں؟
حاجی امین کیا بات ہے آپ کی، ماشاء اللہ یہ
آپ کی فراست کے قربان.
ادھر اس نے انہوں نے باتوں باتوں
عمران پہنچ گئے،
انہوں نے باتوں باتوں میں اس طرح کر دیا تھا.
نہیں جب دل خوش ہوا دل جو ہوئی تو کیا کہا نا.
نہیں ماشاء اللہ
بےچاروں نے ایسے لکھا تھا ایک اچھا بہت پیارا قول، تو میں نے وہی جزاک اللہ ماشاء اللہ کر کے وہ اسی طرح پڑھ کے بھی سنا دیا. मैंने कहा यही बोलेगा मेरी मेहनत शुरू हुई कि पढ़ा तो हुई इसको, तो ये एग्जाम में आया मेरे के खुश होंगे इससे
महसूस आता
ये पढ़ दिया मैंने सल्लु अला हबीब
सल्लल्लाहु अलैहि
सल्लल्लाहु अलैहि मुहम्मद।
हजरत बहुत 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 शुक्रिया, जजाक अल्लाह खैर। हसन रजा आज तो आपकी आवाज ही नहीं आ रही है। ओ भैया इतने सारे इस्लाम भाई बैठे हैं, कोई दुआ दे दो हमको मदीना देखने की, एक बाबा के साथ मदीना देखें, हड्डियां मजबूत हों, सेहत मिले।
क्या बात,
आवाज तो सुना दो यार। माइक के करीब
पहले सल्लु अला हबीब।
बापा के माइक के करीब हो जाओ हसन दादा, इनके जितने करीब होगा आवाज इतनी दूर तक जाएगी।
देखो इधर ही, देखो सामने, देखो सामने, सामने देखो, अब बोलो
या अल्लाह पाक। या अल्लाह इन सबको हाजी बना, सबको मदीना दिखा, शिफा दे, हड्डिया मजबूत कर, बख्श दे,
आमीन।
जी बोली नहीं रही हो सही, जरा बोलन बोलने भी आते हैं ना तो
हमको तो
लिस्ट
अगर हमको तो दो दुआएं मिल रही है ना आपकी, आप इनको दुआ का कह रहे हैं तो वो हमारे लिए कह रहे हैं, ये अलग कह रहे हैं, तो हमको तो दो दो जगह से दुआएं आ रही है ना, अपने तो दोनों हाथों में लड्डू है।
माशाल्लाह
अल्हम्दुलिल्लाह, मैं सबके लिए दुआएं की है मैंने, जितने जमा है जितने नाजरीन है मुसलमान सबके लिए दुआएं कर चुका हूँ
अल्हम्दुलिल्लाह।
चुपके चुपके इसी दौरान अल्हम्दुलिल्लाह।
बहुत बहुत शुक्रिया, जजाक अल्लाह खैरा, अल्लाह आपको जजा खैर दे, अल्लाह आपको सलामत रखे, दराजी उम्र भी खैर अता फरमाए। आपने जो कुछ आज हमें माजी की यादें प्रोग्राम में और इसके अलावा भी जो कुछ आज इरशाद फरमाया, अल्लाह हमें अमल की तौफीक अता करे।
आमीन।
सल्लु
अला हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
शुक्रिया तार का, शुक्रिया तार का, शुक्रिया तार का।
اللهم
وبحمدك
وبحمدك
لا اله الا انت
لا اله الا انت
استغفرك
استغفرك واتوب اليك
سبحانك اللهم
وبحمدك
لا إله إلا أنت
أستغفرك
وأتوب إليك
سبحانك اللهم
وبحمدك
لا إله إلا أنت
أستغفرك
وأتوب إليك
صلى
الله تعالى على
ماضي کی یادیں ماضی کی یادیں یادیں